यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले हमासले इजरायललाई हस्तान्तरण गरिएका चारजनाको शव मध्ये नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश छ। लामो समयदेखि प्रतीक्षामा रहेका जोशी जीवितै फर्कने आशामा उनका परिवार र नेपालीहरू रहेका थिए। हिजो अन्तर्राष्ट्रिय संचार संस्था बीबीसी र इजरायल टाइम्सले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका थिए। कृषिका विद्यार्थी जोशी अध्ययनका लागि इजरायल गएका थिए। इजरायलमा आक्रमणका क्रममा जोशीलाई हमासले बन्धक बनाएको थियो। प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा हिजो परिषदको बैठक बसेको छ। सिमन्दरबार स्थित सचिवालयमा बसेको परिषदको 40 बैठकमा हालको वर्तमान अन्तर्राष्ट्रिय क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिनुभयो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ, मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल सहभागी हुनुहुन्थ्यो। रौतहटको गौर नगरपालिका एक कानुपट्टी स्थित भित्री सड़क खण्डमा पानी जमेको खाल्डोमा डुबेर 3 बालिकाको मृत्यु भएको छ। हिजो राजदेवी नगरपालिका 8 लक्ष्मीपुरबाट घाँस लिन गौर गएका सोही ठाउँ बस्ने 13 आस्था कुमारी बैठा, 15 रधनी कुमारी यादव र 15 मौसमी कुमारी बैठाको बाढ़ीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पानीमा डुबेका मध्ये 4 स्थानीयवासीले उद्धार गरी बचाउन सफल भएको पनि प्रहरीले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनको माहौल बनाउन संचार माध्यमलाई आग्रह गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो विभिन्न संचार माध्यमका सम्पादक एवं प्रतिनिधिसंघको छलफलमा मन्त्री खरेलले फागुन 21 गते निर्वाचन सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी गरिरहेको भन्दै निर्वाचनका लागि सकारात्मक वातावरण निर्माणमा भूमिका खेल्न आग्रह गर्नुभएको हो। अब निर्वाचनको माहौल बनाउन राजनैतिक दलहरू पनि जिम्मेवार भएर लाग्नुपर्ने भन्दै मन्त्री खरेलले व्यवस्थापकीय पाटोमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। छलफलमा सहभागीहरूले निर्वाचन मार्फत मुलुकमा पद्धति र प्रणाली स्थापित गर्दै देशलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढ़ाउन सुझाव दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथुकीले सबै सरकारी अस्पताल प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्राचार गरिएको जानकारी दिनुभयो। मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिएको उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेएनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्ने भएको छ। गत भदौ 23 र 24 गते जेएनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ। टोलीमा विभिन्न विज्ञ 10 समिति सदस्यमा समावेश गरिएको छ। घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य शुरू गरिएको संयोजक डाक्टर शर्माले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको संख्या 2316 रहेको छ। वर्षातका कारण बन्द गरिएको मेलम्चीको खानेपानी काठमाडौँ ल्याउन शुरू भएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढ़ी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी अहिले काठमाडौँ ल्याइएको हो। वर्षातले क्षति गरेको केही ठाउँमा मरमत पश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरी जलमा दैनिक 17 लिटर भन्दा बढ़ी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरता बिना विपद न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो ललितपुरमा आयोजन गरेको विपद जोखिम न्यूनीकरण सम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री अर्यालले सरकार सबैको समन्वय सहकार्य र सहभागितामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्य सम्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री अर्यालले विपदलाई प्रकृतिमा मात्र नभई सामाजिक संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनसँग नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलले विगतमा आफूहरूबीच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी सहितको नेतृत्वले हिजो मन्त्रालयमा मन्त्री पुनलाई भेटेर सरकारका तर्फबाट हुन सक्ने समस्या समाधानका विषयमा जानकारी गराएको हो। विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेको प्रतिनिधि सभा विघटन भएको अवस्थामा सरकारका तर्फबाट हुन सक्ने सम्बोधनको विषय कार्यान्वयनका लागि महासंघले मन्त्री पुनलाई आग्रह गरेको हो। महासंघले यसअघि गरेको प्रदर्शनपछि सरकारसँगको सहमतिमा गत वैशाख 17 गते मन्त्री परिषदबाट निजामती अस्पतालबाट शिक्षक कर्मचारीलाई स्वास्थ्य उपचारमा सहुलियत, अस्थायी र करारका विभिन्न प्रकृतिका शिक्षकको बिरामी र संचित विदा बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट रूपमा उपलब्ध गराउने, प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोके बमोजिम हुने लगायत 9 बुँदे निर्णय गरेको थियो। शिक्षा मन्त्री पुनले शिक्षक र कर्मचारीका पेशागत मुद्दामा आफू गम्भीर रहेको बताउँदै शिक्षाको गुणस्तर बढ़ाउन शिक्षक दत्तचित्त हुनुपर्नेमा जोड़ दिनुभयो। गत असोज 18 गतेको वर्षापछि पहिरोका कारण अवरूद्ध मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली सड़क खण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू संरचनाका कारण सड़क खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो। उहाँका अनुसार सड़क खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सड़क भासिने समस्याले कठिनाई भएको छ। सड़क अवरूद्ध भएपछि विगत 9 दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ। किसान सूचीकरण कार्यक्रम अन्तर्गत 23,80,000 किसान सूचीकृत भएका छन्। राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणाली मार्फत सुविधा दिने तयारी सहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको बस दुर्घटनामा कम्तीमा 40 जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू रहेको बताइएको छ। अब क्रिकेट। ओमानमा जारी आईसीसी टी20 विश्वकप छनौटको सुपर सिक्स अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई 5 रनले पराजित गर्दै विजयी भएको छ। ओमानको अल अमृत स्थित ओमान क्रिकेट एकाडेमीमा गैराती भएको खेलमा नेपालले कतारलाई 5 रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जीत दर्ता गराएको हो। आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स यूएईलाई 1 रनले हराउँदै रोमाञ्चक जीत हासिल गरेको थियो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको कतार 19.5 ओभरमा 142 रनमा अल आउट भयो। कतारका लागि ओपनर इमाल लियानागोगेले 35 बलमा सर्वाधिक 55 रन बनाएका थिए। त्यस्तै जुबेर अलीले 52 रन बनाए। नेपालका लागि सन्दीप लामिछानेले 5 विकेट लिए। त्यस्तै नन्दन यादवले 2 र दिपेन्द्र सिंह ऐरीले 1 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 147 रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 58 रनको योगदान दिए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले 26 रन बनाए भने गुलशन झाले 16 रन जोड़ेका थिए। यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान 3-3 विकेट लिए भने मोहम्मद असिमले 1 विकेट लिएका थिए। नेपालले समूह बी को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। 6 बजेको समाचार यहाँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।